ये मुजरिम हो गए, इन्हें दोजख की सजा सुना दी गई है। आखिरत में सजाए मौत, आखिरत में दोजख जहन्नम और अजाब की सजा सुना, जज ने, उस मुनसिफ ने फैसला सुना दिया है। सुनाकर अब इनसे कहा है, चार दिन है अब तुम्हारी सजा के, जो लेना है ले लो। वो कहते हैं कोठियां भी दे दे, कारें भी दे दे, इकतदार भी दे दे, सबको सारा कुछ दे। वो कहता है तुम्हारी आखिरी ख्वाहिश है ले जाओ। ये तो ख्वाहिश पूरी करते फिरते हैं ये नाफरमान लोग, जिन पर आपको रश्क आता है, ये तो अपनी उस सजा, उस अजाब दोजख के गड़े में गिरने से पहले ये मुजरिम डिक्लेयर किए जा चुके हैं, ये मुजरिम डिक्लेयर किए जा चुके हैं, सजा अनाउंस हो गई है, ऐलान हो गया है। अब ये तो आखिरी ख्वाहिश पूरी कर रहे हैं, जो मांगा है इनको दिया जा रहा है, क्योंकि उसको पता है कि ये चार रोजा जिंदगी, बस ये ख्वाहिश कर लें, बस उसके बाद तो इनका फिर वही अंजाम है जो हमेशा चलेगा। कुरान मजीद ने ये जो मैंने तमसील दी, इस पर फतवा दिया कुरान ने, कहा कुलू व तमत्ताउ कलीलन इन्नकुम मुजरिमून। कुरान पाक ने फैसला दे दिया, कुलू व तमत्ताउ कलीलन इन्नकुम मुजरिमून, खा लो जो दिल में आता है, पहन लो, इस्तेमाल कर लो, दुनिया बरत लो, जो बरतनी चाहते हो बरत लो, तुम जितना भी करो हमारे नजदीक तो है ही कलील, चार दिन की तो बात है, चार दिन की तो बात है, जो खा सकते हो खा लो, जो पहन सकते हो पहन लो, जो बरत सकते हो दुनिया से बरत लो, कलीलन चार दिन की बात है। इन्नकुम मुजरिमून, तुम्हारी सजा डिक्लेयर हो चुकी है, तुम मुजरिम डिक्लेयर हो चुके हो, तुम मुजरिम, तुम्हारी सजा तबाही हलाकत जहन्नुम दोजख का फैसला किया जा चुका है। अब ये जो ख्वाहिश है चार दिन की बात है, कर लो खुद। अब आप बताइए कि जो फांसी का मुजरिम अपनी आखिरी ख्वाहिश पूरी कर रहा हो, क्या किसी समझदार शख्स को उस पर भी रश्क आएगा कि वो खूब केले खा रहा है, सेब खा रहा है, सेज पर सो रहा है, ये चीज मिल रही, वो कहता है मुझे कार पर सैर कराई जाए, मुझे हवाई जहाज की एक सैर करा दी जाए, चलो जो कुछ भी मांग रहा है उसे मिल रहा है, जिसके बारे में आपको पता हो कि अबकल इसकी मौत है, आज मर्जी जो मांग रहा है उसको मिल रहा है, तो क्या उसकी इस ऐश पर किसी को रश्क आएगा? बोलिए, तो जैसे उस फांसी की सजा, फांसी चढ़ने वाले मुजरिम के फांसी चढ़ने से पहले की ऐश पर रश्क नहीं आता, समझ लो कि जिनको अल्लाह ने आखिरत का मुजरिम डिक्लेयर कर दिया है वो यहां अपनी ख्वाहिश पूरी कर रहे हैं, अल्लाह ने उनके मौका दे दिया, उन पर क्यों रश्क आता है? उन पर बोलिए क्यों रश्क आता है कि वो तो नाफरमान, फासिक, फाजिर, बेईमान, काफिर, फिर भी ऐश करें, अल्लाह से धोखा करें फिर भी ऐश करें? भाई ये तो फैसला हो चुका और वो फैसला अरबों खरबों साल चलनी है वो सजा, तो चार दिन की बात है ये भी ऐश करना करें, ये अल्लाह ने मोहलत दे दी है, कुलू व तमत्ताउ कलीलन, चार दिन की थोड़े से वक्त की बात है, खा पी लो बरत लो मौज कर लो। इन्नकुम मुजरिमून, तुम फांसी की सजा डिक्लेयर हो चुके, जहन्नुम डिक्लेयर हो चुकी है मुजरिम, तो ऐसी जिंदगी पर रश्क नहीं आना चाहिए। रश्क किस जिंदगी पर आना चाहिए? रश्क किस जिंदगी पर आना चाहिए? जिस जिंदगी में, जिस दिल में रब बसता हो, रश्क उस पर करना चाहिए। ये चीजें रश्क वाली नहीं, ये आती जाती हैं। एक हदीस पाक है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया एक मुकाम पर कि अगर अल्लाह रब्बुल इज्जत के नजदीक इस पूरी दुनिया और दुनिया के ऐश व आराम और माल व दौलत और ज़राए वसाइल असबाब, पूरी दुनिया जिसके लिए हम मारे मारे फिरते, अगर अल्लाह पाक के नजदीक इस पूरी दुनिया की कदर व कीमत एक मच्छर के बराबर भी होती, अगर एक मच्छर के बराबर भी होती, तो अल्लाह पाक दुनिया की बूंद भी किसी को ना देता, नाफरमानों को किसी को एक जर्रा बराबर भी ना देता, जो उसके नाफरमान हैं उनको एक जर्रा भी दुनिया का ना देता, अगर एक मच्छर के बराबर भी कीमत होती, तो अगर उनको इतनी दुनिया दे दी है नाफरमानों को, तो समझो ना कि अल्लाह के नजदीक इसकी हैसियत ही कोई नहीं, अल्लाह के नजदीक इसकी हैसियत ही कोई नहीं, अगर हैसियत होती तो दुश्मनों को देता, नाफरमानों को देता, फासिकों फाजिलों को देता, अगर इसकी हैसियत होती, वो कीमत वाली चीज होती, तो वो नाफरमानों को दी जाती है या ताबे फरमानों को दी जाती है। समझा ये रहा हूं कि किसी को ये मिले या न मिले, मिले तब इसकी कोई कदर नहीं, न मिले तब इसकी कोई अहमियत नहीं। अंबार लगे हों किसी के पास तब इसकी कोई कदर नहीं, और जर्रा भी किसी के पास ना हो तब इसकी कोई कदर नहीं। ये चीज जानी है, ये उसके फैसले हैं, ये उसके किसको क्यों देता है, कितनी देता है, कैसे देता है, ये उसके मामलात, ये कदर की चीज नहीं। इससे किसी की अजमत, किसी का सुकून कल्ब, किसी की बढ़ाई, किसी का खुशबख्त होना, खुशकिस्मत होना इससे परखा नहीं जाए। कभी ना सोचे वो कितना खुशकिस्मत है, देखिए ये ऐश कर रहा है, नहीं ये ऐश ही नहीं है। ऐश तो वो है जो मौला दिल में बसे, वो झात डाले दिल में, तो ये ऐश, ऐश ही है। ऐसी जिंदगी पर रश करो जिसमें अल्लाह की याद हो, जिसमें अल्लाह का ताल्लुक हो, अल्लाह की मोहब्बत हो। ये तो मैंने बताया, ये जो ऐश है नाफरमानों की, दुनिया परस्तों की, काफरों की और फासिकों फाजिरों की, ऐश की हकीकत समझाई कि ये कुलू व तमत्तऊ के जुमरे में है, कलीलन इन्नकुम मुजरिमून, ये आखिरी ख्वाहिश है जो मौत से पहले पूरी कर रहे हैं, क्योंकि बाद में इनके लिए कुछ नहीं, बाद में मरने के बाद इनके लिए कुछ नहीं। तो है तो इनका भी रब ना, पैदा तो इनको भी किया या नहीं किया, बोलिए किया या नहीं, रब्बुल आलमीन जो है तो है तो इनका भी रब। तो जब उसने फैसला कर दिया कि मरने के बाद इनका सारा हिसाब किताब बंद, कुछ नहीं इनके लिए, तो फिर यहां भी ना दे, बोलिए ना यहां भी ना दे। तो ये तो एक तरफ का करम है, किसी के लिए रहमान होता है, यहां भी देता है वहां भी देता है, किसी के लिए फकत वहां देता है यहां नहीं देता, किसी को फकत यहां देता है। ये इसके तीनों तरीके हैं, जिसको जो चाहता नवाजता है, रहमान दुनिया वाला आखिरा भी है, किसी को यहां भी देता है वहां भी देता है। मगर जो यहां दुनिया की चीज मिलती है कदर कीमत नहीं, कदर उसी की है जो वहां देगा। किसी को यहां देता है फकत और वहां नहीं देता, किसी को वहां देता है और, तो जिनको यहां नहीं देता वो उनको आजमाता है और दर्जे बुलंद करता है। जो नाफरमान ऐश में है वो जिंदगी काबिल रश्क नहीं, और जो फरमा बरदार दुख में है, दूसरी बात, जो नाफरमान ऐश में है उनकी जिंदगी काबिल रश्क नहीं, और जो अल्लाह के प्यारे ताबे फरमान मुती बंदे उसके लिए जागने वाले, उसकी याद करने वाले, उसके हुजूर पेश होने वाले, उसके लिए खुद को वक्फ करने वाले, जो अल्लाह के बंदे हैं और दुनिया में दुख में हैं, तंगी में है, परेशानी में, कभी मिलता है कभी नहीं मिलता, कभी बीमारी में है कभी दुख में है, गम में है रंजो अलम में, दुनियावी परेशानी में है, तो ना इन्हें देखकर इबरत हासिल करो ना ये आजमाइश। और इसमें बंदा अल्लाह पाक उसके फैसले वो अब दर्जे बुलंद करता है, वो खास मुकाम रहमत, ये खास नेमत जो किसी को देना चाहता है वो इस रास्ते से गुजार कर देता है, इस रास्ते से, बोलिए गुजार कर। अल्लाह रब्बुल इज्जत को इल्म था या नहीं था कि आदम अलैहिस्सलाम को मैंने जमीन पर खलीफा बनाना है? वज़कुर, कुरान मजीद ने कहा, इज़ क़ाल रब्बुका लिल मलाइकति इन्नी जाइलुन फिल अर्द खलीफा, अल्लाह पाक ने फैसला फरमा दिया कि मैं जमीन में अपना खलीफा बनाने वाला हूं आदम अलैहिस्सलाम को, तो पहले से इल्म था कि नहीं था कि जमीन में अपना नायब बनाना है? मगर जो नुक्ता समझाना चाहता हूं वो ये, बनाना खलीफा चाहता है अपना, जमीन का बादशाह, इंसानियत का मुक्तदा, इंसानियत का इमाम और पेशवा, जमीन पर अल्लाह का नायब और खलीफा बनाना अपना खलीफा चाहता है, मगर खिलाफत का ताज सर पे रखने से पहले खूब रुला रहा है, हाय हाय रुला रहा है, रुलाने की भी हद कर दी है। तो जितना रुलाया उतना नवाज दिया, जितना रुलाया उतना नवाज दिया, अबुल बशर बना दिया, अबुल अंबिया, जद्दुल अंबिया बना दिया, अबुल अंबिया बना दिया, अव्वलुल अंबिया बना दिया, यानी जन्नत से आजमाइश में डालकर जमीन पे भेजा, जमीन पे भेज के तौबा के सबक सिखाए, रोना सिखाया, फिर रुलाया, रुलाया, इतना रुलाया, इतना रुलाया कि अब मुख्तलिफ किताबों में तो आदम अलैहिस्सलाम के रोने के किस्से हैं, داستانیں. تو اتنا رلایا اتنا رلایا, تو کیا رلائے بغیر خلافت نہیں دے سکتا تھا؟ رلائے بغیر خلافت نہیں دے سکتا تھا. مگر سمجھایا یہ کہ جس کو نوازنا ہو پہلے رلاتا ہوں, یہ بھی اس کا ایک انداز ہے, یہ بھی اس کا ایک انداز ہے, جسے نوازنا ہو اسے رلاتا ہوں. بھئی امام حسین کو اور امام حسن رضی اللہ تعالیٰ عنہ کو سیدہ شباب اہل الجنہ جو بنانا ہے تو کربلا کے بغیر نہیں بنا سکتا تھا. بھئی جنتی جوانوں کا سردار بنانا ہے حضور کی نسبت سے تو بغیر کربلا کی تکلیف کے نہیں بنا سکتا تھا. مگر بتانا یہ مقصود ہے کہ بنا تو پھر بھی سکتا ہوں, مگر میرا ایک انداز ہے کہ اگر سب پر فوقیت دینی ہے سب جوانوں پر تو پھر جوانیاں لٹائی جائیں, پھر اس طرح قربانیوں کے سے خون کی قربانیوں سے نکالا جائے. تو کربلا سے گزارا, اس مقام پر پہنچایا جس کو کوئی پہنچ نہ سکے, سیدہ شباب اہل الجنہ. دوسرے صاحبزادے ہیں جگر کے ٹکڑے کیے زہر سے اس حال میں بھی سال, کیونکہ دونوں کو سردار بنانا ہے دونوں کو اس حال سے گزارا. تو بتایا یہ کہ جس کو نوازنا ہو اسے رلاتے ہیں, جسے نوازنا ہو. اس میں بڑی چیز ہے, رونے میں بڑی بات ہے. وہ کیسے شعر ہے علامہ اقبال کا, متائے بے بہا ہے درد و سوز آرزو مندی, مقام بندگی دے کر نہ لوں شان خدا مندی. تو جسے نوازنا ہو اسے بولیے رلاتے ہیں. بس اتنا کر لیا جائے کہ آدمی روئے پر دنیا ظالم اس کمینی دنیا کے لیے نہ روئے اس مولا کے لیے روئے. بس اتنا کر لو, روئے پر اس کے لیے نہ روئے, یہ ایسی چیز نہیں, اس لائق نہیں کہ اس کے لیے رویا جائے. جو شخص دنیا کے لیے روتا ہے رب ذوالجلال کی عزت کی قسم وہ انسان ہی نہیں, انسان ہی نہیں. اس کو سمجھ نہیں کہ انسانیت کیا ہے, انسان ہو اور دنیا کے لیے رو, اس نے تو انسانیت کو ذبح کر دی, اس نے تو بندگی سے جفا کر دی, بے وفائی کر دی. دنیا برتنے کے لیے ہے دوستو, رونے کے لیے نہیں. دنیا جتنی مل جائے برت لو, نہ ملے تو رو نہیں, رونا اس کے لیے. تو آدم علیہ السلام کی مثال آپ نے سن لی, حضرت یوسف علیہ السلام کی سنیں, جب وہ قید میں تھے تو کیا ان کو وہ مقام جو عطا کیا, وہ سارے مرحلے جن سے وہ گزر کے آئے, کنویں میں گرائے گئے, بیچے گئے, تہمت لگی, قید میں بھیجے گئے, ان مرحلوں سے گزارے بغیر یوسف علیہ السلام کو مصر کی وہ شاہی نہیں عطا فرما سکتا تھا. آپ سمجھیے نا, مگر وہ طریقہ جسے اس کا ایک انداز ہے, اس کا یہ ایک, دوسرے بھی ہیں انداز, یہ نہیں بھائی ہر جگہ ایک ہی کار فرمائے, مگر اس کا یہ ایک انداز ہے, جو انداز چاہے اپنا لے جس کے لیے. تو جسے نوازنا چاہتا ہے اسے رلاتا ہے, اس سے عظمت آشکار ہوتی, رونے رونے سے عظمت آشکار ہوتی, رلا رلا کے اس میں عاجزی ہوتی ہے, توازو ہوتی ہے, دل ٹوٹتے ہیں, ان کے ساری آتی ہے. جو جو وہ روتا ہے گرتا ہے تو وہ اٹھتا ہے, تو سنبھلتا ہے, نکھرتا ہے, اونچا جاتا ہے. تو یوسف علیہ السلام کو سارے مرحلوں سے گزار کے قید کی آزمائش میں گزارا. اب بتقاضائے بشریت, بتقاضائے بشریت یہ کہ اب صفائی ہو جائے, یعنی جو تہمت جھوٹی لگی ہے وہ دھبا اتر جائے. ہر انسان چاہتا ہے, اللہ کا نبی بھی چاہتا ہے کہ جھوٹی تہمت ہے وہ صاف ہو جائے. بتقاضائے بشریت, جب یوسف علیہ السلام کو پتا چلا کہ یہ قیدی رہا ہونے والا ہے, اس سے فرما دیا بھی جا کے تم رہا ہو رہے ہو, چونکہ بات چیت خوابوں کی ہو گئی تھی, تعبیر بیان فرمائی تھی, تو کچھ تبلیغ کی تھی, فرمایا بھی اپنے بادشاہ کے پاس جانا تو میرا بھی ذکر کر دینا, اسے یاد دلا دینا. خیال تھا کہ جب اس کو بات پہنچ جائے گی یاد آ جائے گا, میری بے گناہی تو چھوڑ دے گا. یوسف علیہ السلام کا اس رہا ہونے والے قیدی سے یہ فرمانا, اللہ پاک نے فرمایا یوسف ٹھیک ہے, تو نے ایک طرح کی مدد چاہی ہے جائز ہے جائز, مگر ہم یہ نہیں چاہتے کہ یوسف بھی ایسا کرے. اوروں کے لیے درست, اوروں کے لیے درست, مگر یوسف تیرے لیے نہیں, علیہ السلام. میری بات آپ سمجھے ہیں نا, تو ایک بات ایک کے لیے درست ہے، مگر جو اس کا محبوب ہوتا ہے وہ اس سے، اس محبوب کو اس مقام سے اونچا دیکھنا چاہتا ہے. میں یوسف علیہ السلام، یہ اس سے جو بات تم نے کہی کہ جا کے بادشاہ کو یاد دلانا تھا کہ میری، میں بے گناہ ہوں، جھوٹی قید ہے، غلط ظالمانہ قید ہے، اس سے رہائی حاصل ہو جائے، جائز بات ہے، مگر یوسف ہم تمہیں اس سے بلند کرنا چاہتے، بلند دیکھنا چاہتے. تو اللہ پاک نے کیا کیا، وہ شیطان کے ذریعے اس شخص کو بھلا دیا، اس شخص کو بلایا، اور ایسا بلایا، اگر دیکھیے اس میں مشیت یزدی شامل نہ ہوتی تو کبھی ایسا ہوا کہ چیز بھولے اور سات سال یاد نہ آئے؟ بھولتی ہے، ابھی بھولی گھنٹے بعد یاد آ گئی، آج بھولی کل یاد آ گئی، کل نہیں پرسوں یاد آ گئی، آخر کوئی یاد کسی نہ کسی وقت آ ہی جاتی ہے نا. مگر کبھی ایسا ہوا کہ بھولی ایسی کہ بس سارا سال ہی گزر گئے، بادشاہ بھی بھول گیا، قیدی بھی بھول گیا، ہر کوئی بھول گیا. یہ وہ تھا جو انہوں نے کہا تھا کہ جا کے ذکر کر دینا میرا، وہ اس جو اس آزمائش سے جو نجات چاہتے تھے کہ ایک ناجائز تہمت آ گئی اور ایک ناجائز قید مسلط ہو گئی، اس سے رہائی مل جائے، جائز خواہش تھی. مگر فرمایا یوسف تو اس سے رہائی چاہتا ہے اور ہم اسی کے اندر تمہیں پتہ نہیں کہاں لے جانا چاہتے، تو اس سے رہائی چاہتا ہے اور ہم اسی کے اندر تمہیں کہیں کا کہیں لے جانا چاہتے. تو بلا دیا اور بلایا ایسا کہ 7 برس یا 9 برس پھر جیل میں ہی رہے، پھر جیل میں ہی رہے. بگو پھر یہ کند، اس نے جب نکالا تو کندن بنا دیا، نکالا تو کندن بنا دیا. یہاں مولانا روم نے خاص بات کہی، فرماتے ہیں بے شک یہ تادیب تھی، بے شک یہ تادیب تھی، یعنی ادبن اتاب تھا کہ یوسف تمہیں تو یہ نہیں جچتا کہ تو کہے کہ وہ بادشاہ کو یاد دلانا اور مجھے رہائی ہو جائے، اور کوئی کہہ لے تو یوسف تو اس سے اونچا ہے. اس پر اتاب فرمایا، 7 برس جو جیل میں گزرے، تادیبن اتاب فرمایا. تو مولانا روم فرماتے ہیں اتاب بھی کیا پر تھا تو پیار نا، ناراضگی تو نہیں تھی نا. یوسف علیہ السلام محبوب بندے تھے نا، اللہ کے مقرب تھے، نبی تھے، تو تھا پیار بھی تھا، اور اتاب ہوتا ہی پیار کی جگہ ہے، تو سکھانا بھی تھا، آزمائش کے طویل عرصے سے گزار کر کندن بنانا بھی تھا، اور تکلیف میں رکھنا بھی منظور نہ تھا، تکلیف میں رکھنا بھی منظور نہ تھا. تو کیا کیا، مولانا روم فرماتے ہیں کہ قید لمبی کر دی، مگر اس قید میں ایک اپنی یاد کا سکر عطا کر دیا، یاد کی مستی عطا کر دی. اس مستی میں 7 برس بیت گئے، یوسف علیہ السلام کو پتہ ہی نہیں چلا. 7 برس بیت گئے یوسف علیہ السلام کو، وہ جیسے صوت سرمدی اصحاب کہف کے کانوں پر ایسی لگی کہ 309 سال گزر گئے. کتنے بولیے؟ 309 سال گزر گئے، اور جو آنکھ کھلی وہ ایک ایسی مستی تھی، ایک ایسے نشے میں مست تھے، وہ نیند نہیں تھی، وہ ایک مستی تھی. جب آپ اس مستی سے جب رجوع کیا، واپس ہوش میں آئے، تو کہا کہ یہ ایک دن گزرا ہے یا آدھا دن گزرا ہے، اور گزر گئے تھے 300 دن. بس تادیباً قید بھی بڑھا دی، رہائی بھی نہیں کی، مگر یہ کہ محبوب کو تکلیف بھی نہ ہو. 7 یا 9 برس بتا دیے، گزار دیے، اور ایک ایسا اپنی یاد کا، الا بذکر اللہ تطمئن القلوب، اپنی یاد کا ایک ایسا نشہ دے دیا، مستی دے دی، کہ وہ 7 برس کی تکلیف قید کی محسوس ہی نہیں ہوئی، گزر گئی. اس لیے قرآن مجید نے اس کے بعد پھر آگے 7-9 برس قید کا جملہ بولا ہے، مگر اس میں کیا ہوا ذکر ہی نہیں کیا، کیونکہ وہ گزر ہی گیا چشم زدن میں، وہ تذکرہ ہی نہیں کیا کہ پھر کیا ہوتا، کوئی ہے تذکرہ کہیں کہ کوئی تکلیف آتی رہی، 7 برس کیسے گزرے. وہ جو ایک بار فرمایا تھا پھر بار بار اور قیدیوں، کئی قید چھوٹ کے قیدی گئے ہوں گے بھائی، 7-9 برس میں کئی قیدی چھوٹ کے گئے ہوں گے، ایک سے فرما رہے ہیں، دوسرے سے کیوں نہیں فرماتے، تیسرے سے کیوں نہیں فرماتے، ہر جانے والے سے فرماتے، اور ذرائع سے اطلاع بھیجتے، خبر لیتے، مگر قرآن گواہ ہے پھر خاموشی رہی. وہ خاموشی کیوں رہی؟ کہ بات بھی سمجھ میں آ گئی، اور وہ 7 برس بیتے وہ یار کی مستی میں بیت گئے، وقت گزرنے کی خبر ہی نہیں ہوئی. یہ راز کی باتیں ہوتی ہیں اللہ اور اس کے پیارے بندوں میں. تو جو ظاہر تکلیف آتی ہے آزمائش کے لیے، وہ بندوں کو اٹھانے کے لیے اللہ پاک دیتا ہے، بندوں کو اٹھانے کے لیے دیتا ہے. اور انبیاء میں بھی اس کے دو طرح کے بندے ہوتے ہیں، غیر انبیاء میں بھی ہر ایک میں دو طرح کے بندے ہوتے ہیں، عظیمت والے ہوتے ہیں اور رخصت والے. یہ درجہ ہر ہر مقام میں ہوتا ہے، انبیاء میں ہے، رسولوں میں ہے، صحابہ میں ہے، اولیاء میں ہے، اماموں میں ہے، بزرگوں میں ہے، چھوٹوں میں ہے، بڑوں میں. اسی سے ان کے مراتب، تلک الرسل فضلنا بعضهم على بعض، اسی سے فضیلتیں متعین ہوتی ہیں. یوسف میں فرق سمجھاتا ہوں. یوسف علیہ السلام پر یہ وقت آیا تو فرمایا اس شخص کو کہ یاد دلا دینا بادشاہ کو کہ میرے ساتھ ناجائز ہو رہا ہے، ظلم ہو رہا ہے. یاد دلا دینا کہ میرے ساتھ ظلم ہو رہا ہے، ناجائز ہو رہا ہے. 7 برس گزار دیے. وہی وقت ابراہیم علیہ السلام پر آیا، آگ جلائی گئی، گرایا گیا، نہیں فرمایا کہ ظلم ہو رہا ہے میرے ساتھ، ناجائز ہو رہا ہے، نہیں. فرشتہ آیا، ادھر قیدی جا رہا ہے، آپ فرما رہے ہیں، اللہ پاک اس کو بلا رہا ہے، ادھر فرشتہ آ کر پوچھ رہا ہے ابراہیم علیہ السلام، آپ حکم دیں تو اسے جلا کے اسے ختم کر دوں، بجھا دوں. فرما رہے ہیں نہیں، تیری مدد کی کوئی ضرورت نہیں، تیری مدد کی کوئی ضرورت نہیں. تو جب تیری مدد کی کوئی ضرورت نہیں، جب یہ حالت ہو جاتی ہے، پھر کونو بردم و سلام اللہ ابراہیم، پھر وہ خود بول پڑتا ہے، پھر وہ خود بول پڑتا ہے. وہ یہی تو لمحے ہوتے ہیں آزمانے کے. فرما دیا جا فرشتے، تیری مدد کی ضرورت نہیں، آگ ہے تو کیا ہوا، یار کی خاطر ہے، جل جائیں گے، جل جائیں گے. تو جب وہ یہ حالت ہوتی ہے تو پھر وہ خود بہت گلزار کر دیتا ہے. تو ابراہیم علیہ السلام نے مدد نہیں مانگی، اپنے آپ کو آگ میں ڈال دیا، وہ گلزار ہو گئے. حضرت امام حسین کو حضور کی سنت میں اسوہ ابراہیمی نصیب ہوا. آپ کو اسوہ بولیے ابراہیمی نصیب ہوا. خدا جانے، یہ میرا ایمان اور اعتقاد ہے، کوئی مانے یا نہ مانے، کتابوں میں یہ بات نہیں ہے، کتابوں میں یہ بات نہیں ہے. اس لیے کوئی نہیں مانتا تو اس کے ساتھ میرا جھگڑا نہیں. نہ مانے، بے شک نہ مانے، درست ہے، کوئی نہ مانے، مگر میرا وجدان کہتا ہے، میرا وجدان کہتا ہے، خدا جانے کربلا میں کتنے ملائکہ کھڑے ہوں گے امام حسین کے سامنے، ہر لمحہ پوچھنے والے کہ امام عالی مقام بس آپ اشارہ کریں تو ہم سارا تختہ الٹ دیں گے یزیدیوں کا، ان کا قتل عام کر دیں، ان کو جلا کر راکھ کر دیں، زمین میں غرق کر دیں، دریا میں دفن کر دیں، ایک لمحے میں ایسی فضا بدلیں کہ ان کی نسلیں تباہ ہو جائیں. خدا جانے کتنے ملائکہ لمحہ بلمحہ پوچھ رہے ہوں گے. مگر امام حسین کا زبان حال سے وہی جواب ہوگا، جاؤ فرشتوں، کوئی ضرورت نہیں مدد کی، گلے گلے ہی کٹ رہے ہیں نا، یار کے لیے کیا ہوا، بھئی آگ میں جل ہی رہے ہیں نا، یار کے لیے کیا ہوا، یہ گلے ہی کٹ رہے ہیں نا، کیا ہوا. جان دی ہوئی اسی کی تھی، حق تو یہ ہے کہ حق ادا نہ ہوا. ہمیں چاہیے کہ اس طرح زندہ رہیں، یہ زندہ رہنے کا سلیقہ ہے، زندہ رہنے کا. آپ بھی دعا کریں اللہ پاک آپ کو بھی عطا کرے یہ سلیقہ، اور میرے لیے بھی دعا کریں کہ میں کہہ تو رہا ہوں، بتا تو رہا ہوں، پر مجھے آ بھی جائے، پڑھ کے سن کر جو بات آپ کو بتا رہا ہوں یہ آ بھی جائے، ہم سب کو یہ سلیقہ آ جائے. اللہ پاک یہ جو چیز ہم نے کہی اور سنی، زندگی کا یہ سلیقہ عطا کر دے. اللہ پاک ہمارے حال پہ لطف و کرم فرمائے. وما علینا الا البلاغ.